ہم خداوند کے زندگی بخش کلام میں سے آج پھر غور کریں گے، جیسا کہ ہم سیکھ رہے ہیں لوکا کی انجیل میں سے تین باتوں کو، دیکھنا، سیکھنا اور عمل کرنا. اور اسی مسلسل مطالعہ کو جاری رکھتے ہوئے آج ہم لوکا کی انجیل اس کے آٹھویں باب کی پہلی تین آیات کو پڑھیں گے اور اس میں سے سیکھیں گے، کیونکہ ابھی ہم نے کچھ دن پہلے یسوع مسیح کے ان واقعات کو دیکھا جس میں یسوع مسیح شمعون فریسی اور مریم کو کیا کرتا ہے، ان کے ہاں ان کی گفتگو چل رہی ہے اور مریم نجات پاتی ہے اور شمعون فریسی وہاں پر سبق سیکھتا ہے کہ خداوند یسوع مسیح کیا کرتا ہے، گناہ معاف کرتا ہے. وہ واقعہ ہی نبی ہے، وہ واقعہ ہی وہ خدا کا بھیجا ہوا کیا ہے، افطار ہے، معجزہ ہے، جس پر شمعون کیا کرتا ہے جی، شک کرتا ہے. سو ہم دیکھیں گے لوکا کی انجیل اس کا آٹھواں باب اس کی پہلی تین آیات میں سے خداوند کے کلام کو سیکھیں گے. تھوڑے عرصے کے بعد یوں ہوا کہ وہ منادی کرتا اور خدا کی بادشاہی کی خوشخبری سناتا ہوا شہر شہر اور گاؤں گاؤں پھرنے لگا، اور وہ بارہ اس کے ساتھ تھے، اور بعض عورتیں جنہوں نے بدروحوں اور بیماریوں سے شفا پائی تھی، یعنی مریم مقدلینی، یعنی مریم جو مقدلینی کہلاتی تھی، جس میں سے سات بدروہیں نکلی تھیں، اور یوانا، ہیرودیس دیوان خواز کی بیوی، اور سوسنا، اور بتھیری، اور عورتیں بھی تھیں جو اپنے مال سے اس کی خدمت کرتی تھیں. پاکلام کے پڑھے اور سنے جانے پر خداوند کی برکت ہو. سو یہاں پر ہم پڑھتے ہیں پالوس خداوند کا بندہ لوکا طبیب لکھتے ہوئے کہتا ہے، تھوڑے عرصے کے بعد یوں ہوا، یعنی کہ یسوع مسیح کی دعوت کے بعد جو شمعون فریسی نے کی، جہاں پر مریم نے یسوع کی عقیدت کی، اس کی پرستش کی، اس کی عبادت کی، اس کے لیے اس نے قیمتی عطر دان کو انڈھیل کر خداوند یسوع مسیح پر عطر ڈالا، اس واقعہ کے بعد تھوڑی ہی دیر کے بعد کیا ہوتا ہے جی، یسوع مسیح منادی کرتا اور خدا کی بادشاہی کی خوشخبری سناتا ہوا شہر شہر اور گاؤں گاؤں کیا کر رہا ہے جی، پھر رہا ہے، اور بدروہوں اور بیماریوں سے بہت سے لوگوں کو شفا دے رہا ہے. اور یہاں پر ان بہت سے شفا پانے والوں میں سے دوسری آیت میں چند عورتوں کا ذکر کیا گیا ہے. تو یسوع منادی کر رہا ہے، جیسا کہ یسوع مسیح کے آنے کا زمین پر مقصد تھا. اگر ہم بائبل مقدس میں جیسا کہ مطالعہ کر رہے ہیں یسوع مسیح کی زندگی کا، دیکھنا، سیکھنا اور عمل کرنا، یسوع مسیح کی مسیحی زندگی کو جب ہم دیکھتے ہیں، جو مسیح کی زندگی ہے، جب شروع ہوتی ہے تو اس کا بپتسمہ ہوتا ہے تو وہ دعا کرتا ہوا نظر آتا ہے. سو یسوع مسیح کی زندگی کیا ہے جی، اس کی ساری زمینی زندگی دعا کے ارد گرد نظر آتی ہے کہ وہ شروعات اپنی خدمت کی سے پہلے بیابان میں جائے کیا کرتا ہے، دعا کرتا نظر آتا ہے. اس کے بعد وہ اپنی دورانیہ زمین کے صبح کو، دوپہر کو، شام کو بیابان میں، پہاڑ پر ساری رات دعا کرتا ہوا نظر آتا ہے. اور پھر ہم جب یسوع کو صلیب پر دیکھتے ہیں تو وہ صلیب پر بھی اپنے دشمنوں کے لیے، ستانے والوں کے لیے کیا کرتا ہوا ہے، دعا نظر آتا ہے کہ اے باپ ان کو معاف کر. یہ تین دفعہ ہم اس بات کو دیکھتے ہیں، لیکن چوتھی دفعہ کیا دیکھتے ہیں، عبرانیوں کا مصنف کہتا ہے کہ وہ قادر مطلق کے ہاتھ داہیں طرف جا بیٹھا ہے، وہاں پر بھی کیا کرتا ہے، ہم سب کے لیے کبریا خدا کے حضور کیا کرتا ہے، شفاعت کرتا ہے، دعا کرتا ہے. سو یسوع مسیح کی زندگی اسی لیے میں نے شروع کی ہے کہ ہم اناجیل میں سے دیکھیں، سیکھیں اور اس پر عمل کریں. اگر یسوع مسیح نے اپنی ابتدائی خدمت میں दुआ की, खिदमत के दौरान दुआ की, सलीब का दुख उठाते हुए दुआ की, और इस बात को ख़त्म नहीं किया बल्कि आसमान पर भी बैठा हम सब के लिए क्या कर रहा है जी, दुआ कर रहा है। रोमियो 8:5 में लिखा है कि खुदा ने अपने बेटे को दरहे घिना किया लेकिन हम सब की खातर दे दिया है, कौन हमें मुर्जम ठहराएगा, अगर खुदा हमारे साथ है तो कौन हमारा मुखालिफ है। और खुदा का बेटा दिन रात हमारी क्या करता है जी, शिफायत करता है। फिर पहला यूहन्ना 2:2 उसको देखते हैं कि हाँ अगर बेटों और बच्चों भाइयों अगर तुम गुनाह करो तो याद रखो कि तुम्हारे गुनाहों का कफारा कौन है, यीशु मसीह है, जो खुदा के सामने हमारी क्या करता है जी, वकालत करता है, शिफायत करता है। शिफायत का मतलब है वकील, वकालत करने वाला। जब कोई मुजरम, जब कोई किसी मुसीबत में गिरा हो तो उनकी हमदर्दी, उनकी हमायत करने वाला। सो यीशु मसीह हम सब के लिए खिदमत बियाबान में जाने से पहले, सलीब का दुख उठाने से पहले, सलीब का दुख उठाने पर और फिर आसमान पर चढ़ जाने से क्या कर रहा है जी, दुआ कर रहा है। ये बड़ी ही उम्दा बात है यीशु मसीह से सीखने के लिए। और यहाँ पर यीशु मसीह को देखते हैं, उसने दावत में शामिल हुआ, वहाँ पर कलाम किया, वहाँ पर निजात पाने वाले लोगों के लिए वो बरकत का बायस बना। और थोड़े अरसे के बाद क्या हुआ, वो मनादी करता हुआ और खुदा की बादशाही की खुशखबरी फैलाता हुआ शहर शहर गांव गांव फिरता है। हम इंसानों का रवैया पता क्या है, बहुत दफा हम अपनी थोड़ी सी कामयाबी पर इतने घमंडी हो जाते हैं कि हम सुस्त पड़ जाते हैं। मुझे याद ज़ाती तौर पर एक पैगाम देने के बाद मैं कहता हूं जिम्मेदारी खत्म होगी, अब रिलैक्स करो, नहीं आराम करो, नहीं बल्कि अगले पैगाम की तैयारी की जरूरत है। क्या कभी हमें इंसान होते हुए ये सोचा है कि हमने एक वक्त का खाना खा लिया है और फिर अगले हफ्ते खाएंगे? नहीं, माएं यहां पर बैठी हैं, आपको फिक्र रहती है ना सारा दिन कि हमने दोपहर को खाना बनाना है ताकि वो शाम को खत्म हो जाए और थोड़ा सा सुबह को बचेगा और हम फिर अगले दिन जाना है मंडी में जाके ताजा सब्जी खरीदनी है। ऐसे ही बहनों जी, हम माओं से ऐसा सीख सकते हैं कि वो हमारी खुराक जिस्मानी के लिए दिन में सोचती रहती है कि दोपहर का, शाम का, सुबह का बचेगा, उसके साथ क्या करना है। हमें भी, खासकर मुझे, एक पैगाम देकर ये नहीं कि बस अगला जब आएगा तो देख लूंगा किसी जगह से। सो यीशु मसीह क्या है, मुसलसल क्या है, खुदा है मुसलसल और वो तरतीब का खुदा है। सो वो मनादी करता है, बादशाही की खबर गांव गांव शहर शहर में फैला रहा है, शिगिर्द उसके साथ है, सारा कुछ देख रहे हैं। और दूसरी आयत में लिखा है जो औरतें उसके साथ थीं, बाज औरतें जिन्होंने बुरी रूहों और बीमारियों से शिफा पाई थी, उनमें से कुछ का नाम दिया गया है। पहली औरत कौन है जी, जो मरियम, मरियम जो क्या है जी, मगदलीनी कहलाती है। जब मैं इसराइल में था ये मगदलीनी का गांव, इसे मगदला कहते हैं। क्यों से मगदलीनी कहा गया, क्योंकि मगदला एक छोटा सा कस्बा है जो गलील के शहर का कह सकते हैं कि कानूनी है या कह सकते हैं इलाका है। मगदला का मतलब है टावर, टावर जैसे कहते हैं ना जी वो टेलीफोन वाला टावर, ये एक टावर से मुराद है मगदला। और ये गलील के तकरीबन 3 मील झील से क्या है जी, दूर है। और जब हम सफर करते हुए जा रहे थे उस पहाड़ पर जहां पर यीशु मसीह ने पहाड़ी वास किया, तो रास्ते में से जब हम गुजर रहे थे तो वहां पर जो साइंसदान हैं, जो तहकीक करने वाले हैं, जो दूसरे डॉक्टर और तारीख को लिखने वाले हैं, वो वहां पर क्या कर रहे थे, मगदला के गांव में खुदाई कर रहे थे, क्योंकि उन्होंने वो जगह ढूंढी जहां पर मरियम मगदलीनी रहती थी। उन्होंने वो घर ढूंढा, उन्होंने वो और बहुत सी जगह ढूंढी, तो वहां पर क्या है जी, हम वहां से गुजर कर जा रहे हैं उस जगह पर जहां पर यीशु मसीह ने कहा है मुबारक हो तुम जो दिल के गरीब हो क्योंकि आसमान की बादशाही سو یسوع مسیح کی وہ مبارکبادیوں والا پیغام اس پہاڑ پر ہم جا رہے تھے تو مگدلا سے ہو کر گزرے. سو مریم مگدلینی یہ وہ مریم ہے جس میں سات بد روحیں تھیں. ایک مریم ہے یسوع مسیح کی ماں, ایک مریم جس کا بارے میں ہم نے پچھلے ہی حصہ میں پڑھا جو بد چلن عورت تھی, اور ایک یہ مریم ہے جسے ہم دیکھتے ہیں جس میں سات بدروحیں تھیں. اور بہت سے لوگوں کا ذکر ملتا ہے یہاں پر, مریم مگدلینی جو کہلاتی ہے جس میں سے سات بدروحیں نکلی تھیں. اس دور میں لوگ کیا کرتے تھے, جب وہ نجات پاتے تھے تو وہ نجات دہندہ کے ساتھ جڑے رہتے تھے, سیکھنا چاہتے تھے, سمجھنا چاہتے تھے. سو مریم مگدلینی کو ہم دیکھتے ہیں اس کی زندگی مگدلا کے رہنے والی. یہ ہمیں یسوع مسیح کی نہ صرف خدمت کے دوران اس کے ساتھ نظر آتی ہے جہاں جہاں جاتی ہے. تاریخ پڑھی جائے تو یہ مریم مگدلینی جب رہائی پا چکی, جب اس میں سے بدروحیں نکل چکی, تو یسوع مسیح کی صلیب کے علاوہ تاریخ بیان کرتی ہے کہ یہ اگلی عورت ہے یوانا ہیرودیس دیوان خواز کی بیوی. یہ وہاں پر کام کرتی رہی اور کلام کو پھیلاتی رہی اپنی اس زندگی سے, اپنی اس گواہی سے. تو مریم مگدلینی کو ہم صرف یہاں پر ہی نہیں دیکھتے, نہ صرف اس وقت دیکھتے ہیں کہ اس کی زندگی میں سے بدرو نکلی, بلکہ ہم اسے کہاں پر دیکھتے ہیں, صلیب پر بھی دیکھتے ہیں. جب صلیب پر بھی دیکھتے ہیں تو ہمیں متی کی انجیل 27 باب اس کی 55 اور 56 آیت میں اس کا ذکر ملتا ہے کہ یہ صلیب پر خداوند یسوع مسیح کے پاس وہاں پر کھڑی ہوئی نظر آتی ہے اور اس کی وہاں پر گواہی لکھی گئی ہے. متی 27 باب اس کی 55 آیت میں لکھا ہے, اور وہاں بہت سی عورتیں جو گلیل سے یسوع کی خدمت کرتی ہوئی اس کے پیچھے پیچھے آئی تھی, دور سے دیکھ رہی تھی, ان میں مریم مگدلینی اور یعقوب اور یواس کی ماں مریم اور زبدی کے بیٹوں کی ماں. تو یہاں پر مریم مگدلینی ہے, یہاں پر یسوع مسیح کی ماں مریم نظر آ رہی ہے, اور پھر یعقوب کے بیٹوں کو دیکھتے ہیں کہ زبدی مریم اور زبدی کے بیٹوں کی ماں. سو بہت اچھا اس میں سے سبق ہم سیکھ سکتے ہیں. آپ سوچتے ہوں گے ہمیں اس سے کیا لینا دینا, یسوع منادی کرتا رہا, اس میں سے بدرو نکلی, لیکن ہم اس میں سے کیا سیکھیں؟ پہلی بات, وہ اس کے نقشے قدم پر اس کے پیچھے پیچھے چلتی رہی. میں نے حال ہی میں ایک کتاب خریدی ہے, پہلی میں نے ایک کتاب خریدی تھی, کیری نے دراصل میرے لیے خریدی, کیونکہ ہم اسرائیل میں گئے تو وہ کتاب اس نے کی دی کہ یسوع مسیح کی دھول کے نقشے قدم پر چلنا. نہیں, پہلی کتاب جو خریدی تھی وہ یہ تھی, یسوع مسیح کے پاؤں پر بیٹھ کر سیکھنا, پاؤں سے یعنی کہ اس کے پاؤں کے پاؤں پر بیٹھنا, اس کے حضور خاکسار کر دینا اور سیکھنا. اور وہ کتاب میں نے تقریباً 12 چیپٹر پڑھ لیے, لیکن میں جو اگلی کتاب شروع کرنے والا ہوں وہ یہ ہے, یسوع مسیح مسایا کے نقشے قدم پر اس کی دھول کو دیکھنا. یہ وہ جملہ یہودی استعمال کرتے ہیں کہ کسی کے پیچھے چلنا ہے تو اس کی دھول کو دیکھنے کی ضرورت ہے, یعنی کہ اس راستے پر چلنے کی ضرورت ہے جس راستے میں سے وہ گزرا ہے. تو اگلی جو بات ہے وہ کیا ہے, یہاں پر فٹ آتی ہے کہ وہ یسوع مسیح کے قدموں کے پیچھے پیچھے چلتی رہی کہ جانے. اور ان کی خدمت کا طریقہ کیا تھا جی, یہ عورتیں کیا کرتی ہیں جی, عورتوں کے لیے بہت ہی زبردست تعلیم ہے بائبل مقدس میں, عورتیں بتھیرے کام کرتی ہوئی نظر آتی ہیں جیسے آج کلیسیا میں. آگے آدمیوں کے لیے بہت سے کام ہیں, بہت سی خدمات ہیں, اور وہ کام کرتے ہوئے نظر آ رہے ہیں خدا کی بادشاہی کے لیے. سو مریم مگدلینی, یوانا جو ہیرودیس دیوان خواز کی بیوی, جو اس कह सकते हैं कि हेरोदीस के उस दरबार में, उस महल में काम करती थी, उसका दीवान था, उसका देखभाल करने वाला था, बहुत सी चीज़ों का इंतज़ाम करने वाला। सोसना और बतेरी औरतें भी थी जो अपने माल से उसकी क्या करती थी, खिदमत करती थी। बातों से ही नहीं, पीछे चलने ही से नहीं, अपना सब कुछ इनकार करने से नहीं, बल्कि क्या करती थी, अपने माल से। अपने माल से जब हम देखते हैं तो अपने माल से मुराद क्या है, जिसको हम अजीज रखते हैं। कौन कौन अपने कपड़ों को अजीज रखता है, हम सब। कौन कौन अपनी चीजों को अजीज रखता है, हम सब। अपने जूते को, अपने मकान को, हर वो चीज जिसे हमने खरीदा है हम उसे अजीज रखते हैं, उसकी देखभाल करेंगे, उसके लिए उसकी हिफाजत करेंगे। सो वो अपने माल से जो उनका था क्या करती थी, खिदमत करती थी। इसका तर्जमा, इसकी तफसीर कैसे की जाए कि उन्होंने ना सिर्फ अपनी जिंदगी बल्कि जो कुछ उनका था वो सब कुछ खिदमत के लिए अलग किया हुआ था। और एक और मैं रात को क्या कर रहा हूँ, स्टडी कर रहा हूँ, यीशु मसीह के बाद बादशाही और रूमी एम्पायर के क्या हुआ। तो मैं अभी तक मुतालिया कर रहा हूँ तो उसमें मुझे बहुत कुछ सीखने को मिला। दरअसल रात को मैंने क्या सीखा, जो दीवान योना योना दीवान की जो बीवी है जो उसके यहाँ काम करती है, वो क्या है जी, उसके बारे में मैंने रात सीखा। मरियम मगदलीनी के बारे में रात को सीखा कि वो कैसे काम करती थी, किस तरह के खतरे मोल लेकर उन्होंने सब कुछ किया। तो सवाल वापस ये आता है कि हमको इसके साथ क्या ताल्लुक, बहुत ज्यादा। अगर हम मसीही हैं तो ये हमारी क्या है जी, हिस्ट्री है। और हिस्ट्री क्या बयान करती है, उसकी कहानी बयान करती है जिसने हिस्ट्री को लिखा है। सो वो अपने माल से अपनी खिदमत, अपने खुदावन की क्या करती थी, खिदमत करती थी। आज हमारा अपना क्या है, क्या हम अपनी जान से, अपने दिल से, अपनी रूह से, जो कि अपना नहीं खुदा का तोहफा है, उसकी खिदमत कर रहे हैं। क्योंकि वक्त आएगा और हो सकता है आ चुका है कि खुदा हमें बुला रहा है कि हम और संजीदा हों खुदा की खिदमत के लिए। हम अपनी जिंदगी को कहें कि खुदावंद तू इसे ले और इस्तेमाल कर। हो सकता है आप में से बथेरों को वो इब्राहिम, इसहाक, यकूब का खुदा ठीक जैसे सैमुअल को कहता है, सैमुअल सैमुअल, आपको नाम से वो बुला रहा है, लेकिन आप बहुत दफा किसी के पास जाते हैं, जैसे कि वो एली के पास गया, आप एली पर भरोसा करने को हैं, लेकिन जिंदा खुदा की आवाज को सुनकर कबूल या उसके पीछे चलने के लिए, खिदमत के लिए तैयार नहीं होते। तो औरतों की खिदमत क्या है, आप अपने बच्चों में मसीह का रंग, उनको मसीह के रंग में रंगे। याद रहे बट्टा रंगवाने वाली मिसाल, मसीह के रंग में रंगे। भाइयों हमें क्या करना है, हमें खुद मसीह के रंग में रंगना है। जब हम मसीह के रंग में रंगेंगे, हमारी जो शादीशुदा, हम जो शादीशुदा हैं, हमारी बीवियां मसीह के रंग में रंगेगी। जब बीवियां और बाप रंग में रंगेंगे तो बच्चे भी रंग में रंगेंगे। अगर हम मसीह के रंग में नहीं रंगेंगे तो फिर बच्चे भी क्या होंगे जी, उसके रंग में नहीं रंगेंगे, उस जैसे नहीं होंगे। तो हमारी खिदमत बड़ी मुश्किल है लेकिन नामुमकिन नहीं। वो अपने माल से करती रही, हमें अपने माल से, अपनी बेटी बेटियों से, अपनी अपनी जिंदगी से और बहुत कुछ करने की क्या है जी, जरूरत है। उम्मीद है कि आप सब घर में बाइबल पढ़ते हैं। उम्मीद है कि आप सबको जो पिछले चैलेंज दिए गए हैं आप उस पर अमल करते हैं। امید ہے کہ آپ گھر میں آپ نے اپنے بیٹوں کے ساتھ اپنے گھر والوں کے ساتھ الارم رکھا ہوا ہے۔ میرے فون میں، اس فون میں بھی، امریکہ والے فون میں بھی میں نے 5-6 الارم لگائے ہوئے ہیں، کیونکہ انسان ہوتے ہوئے ہم لاغرز ہیں، سست ہیں، لاپرواہ ہیں۔ میں اپنے آپ سے شروع کروں گا، ہم لاغرز، لاپرواہ، سست، اور بہت دفعہ کیا کرتے ہیں، جو مناسب ہے اسے نہیں کرتے، اور بہت سی دوسری باتوں میں مگن ہو جاتے ہیں۔ مثال کے طور پر مجھے ڈسٹریکشن یا جسے کہہ سکتے ہیں بہکانے کے لیے، بہت سی خدمت سے دور کرنے کے لیے باتیں، بچوں کو میں نیچے جا کر دیکھتا ہوں، وہ کارٹون دیکھتے ہیں، بھلا ہے سیکھیں، تھوڑا سا وقت اس میں گزاریں، لیکن اگر وہ کارٹون یا کوئی پروگرام میرے لیے یہ بن جائے کہ وہ نشے کی طرح ہے کہ جب تک میں اسے دیکھ نہ لوں مجھے اگلی کہانی کا پتہ نہ چلے، تو پھر وہ کیا ہے جی، خطرناک ہے۔ تو اس لیے میں خدا کا شکر کرتا ہوں کہ میں نے ٹی وی نہیں خریدا، میں زیادہ دیکھتا ہوں ڈاکومنٹریز، اس کے لیے میرے پاس کمپیوٹر ہے، لیکن اس کی بھی میں نے حد رکھی ہے کہ میں اس ڈاکومنٹری کو دیکھوں گا، اس کو پڑھوں گا، اس کو سنوں گا، اور پھر اگر درست ہے تو اس میں سے جو اچھی باتیں وہ لے لوں گا، جو بری ہے وہ چھوڑ دوں گا۔ ہمیں بھی اپنی زندگی میں دیکھنے کی ضرورت ہے کہ جو ہماری زندگی میں برائی ہے، خداوند سے ہر روز کہیں کہ اسے تو دور کر۔ الارم لگائیں، بہت سے طریقے کار ہیں خداوند کی حضوری میں خدمت کرنے کے۔ الارم لگائیں، اس میں آپ اپنے لیے، کلیسیا کے لیے، کسی بہن بھائی کے لیے، ملک پاکستان کے لیے، قیدیوں کے لیے۔ اگر آپ سوچتے ہیں کہ میں کس کے لیے دعا کروں، مجھے دعا کرنا نہیں آتی، تو میں آپ کو بوجھ دیتا ہوں، جو قید خانے میں ہیں ان کے لیے دعا کریں۔ جو چائنا میں 4,000 سے زیادہ چرچ توڑے گئے ہیں، اور جتنے چرچ زیادہ توڑے جا رہے ہیں اتنے زیادہ چرچ تعمیر ہو رہے ہیں، انڈر گراؤنڈ، یعنی کہ زمین کے نیچے، افریقہ میں، امریکہ میں، آسٹریلیا میں، انڈیا میں۔ انڈیا کے چیف منسٹر نے کہا کہ ہم 2020 میں مسیحیت کو ختم کریں گے انڈیا میں سے، اور میں کہتا ہوں کہ یہ ان کی بھول ہے۔ وہ جتنا مسیحیوں کو دکھ دے رہے ہیں، اتنے ہندو، اتنے برامر، اتنے بالمیکی یسوع کو قبول کر رہے ہیں۔ ان کے لیے دعا کر سکتے ہیں، اپنی بستی کے لیے، اپنے خاندان کے لیے، اپنے لیے۔ انہوں نے تو اپنے مال سے خدمت کی، کیا ہم اپنے جذبات سے، اپنے روپے پیسہ کے علاوہ، اپنے وقت سے، اور بہت سی باتوں سے؟ خداوند، میں ایک منٹ دعا کروں گی اس بہن کے لیے، اس بھائی کے لیے۔ تو یہ سب کچھ ہم سیکھ سکتے ہیں۔ بہت دفعہ بائبل مقدس کے ہم گنے چنے حوالے پڑھتے ہیں اور کہتے ہیں کہ بس یہی ہے۔ نہیں، بائبل مقدس کا ایک ایک شوشہ ہم سب کے لیے کیا ہے جی، جیسے مکڑی کا جال اس مکڑی کو سنبھالے رکھتا ہے، کیونکہ اس کا ہر ایک چیز کے ساتھ کنیکشن ہے۔ بائبل مقدس کی ایک ایک آیت کا کیا ہے، جال کی طرح کنیکشن ہے، پرانے کا نئے کے ساتھ، نئے کا پرانے کے ساتھ۔ اور سب جب جال بن کر دیکھتے ہیں تو اس کا جو مرکز بنتا ہے وہ کیا ہے، یسوع مسیح۔ اس لیے ہمیں اس کے بارے میں دیکھنا ہے، سیکھنا ہے، اور اس پر کیا کرنا ہے جی، عمل کرنا ہے۔ دیکھنا آسان ہے، سیکھنا آسان ہے، عمل کرنا مشکل ہوتا ہے۔ اسی لیے ہمیں کیا کرنا ہے، خداوند میری مدد کر۔ سو آج کا چیلنج کیا ہے، آج کا چیلنج کیا ہے، وہ یہ ہے، آج پھر وہ دعا کے تعلق سے ہے کہ خداوند مجھے دعا کرنا سکھا۔ خداوند سے اپنے ٹوٹے پھوٹے لفظوں میں کہیں، وہ آپ کی سنے گا۔ دعا کریں۔ سو آئیں ہم خدا کے جڑ چکے اور دعا کریں، اس کا شکر کریں کہ وہ سننے میں بہرا نہیں ہے، وہ ہر وقت ہماری دعاؤں پر کان لگائے ہوئے ہے۔ خدا باپ، تیرا شکر کرتا ہوں یسوع مسیح کے نام میں اس بات کے لیے کہ تو سنتا ہے۔ لشکروں کے رب، جیسے